यस स्टुडियो टाइमका प्रायोजक राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। नवनियुक्त चार मन्त्रीद्वारा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ, चारै मन्त्रीद्वारा पदभार ग्रहण। दुई महिनाभित्र काठमाडौँ र पाँच महिनाभित्र उपत्यका बाहिरका प्रमुख 10 शहरका सार्वजनिक स्थलमा निशुल्क इन्टरनेट सेवा विस्तार गर्ने नवनियुक्त संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको निर्णय। बड़ा दशैंको पहिलो दिन घर घरमा घटस्थापना। पटक पटक ढुङ्गा खसेर अवरूद्ध बनेको नारायणगढ़ मुगलिङ सड़क दुईतर्फी सञ्चालनमा। र समुद्री आधी रागासा फिलिपिन्समा पुगेपछि चीनमा 4 लाख मानिसलाई अन्यत्र सार्ने तयारी।
प्लेय स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू अनिल कुमार सिन्हा, महावीर पुन, डाक्टर मदन कुमार परियार र जगदीश खरेललाई शपथ गराउनु भएको हो। नवनियुक्त मन्त्री अनिल कुमार सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय, मन्त्री महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि, मन्त्री डाक्टर मदन कुमार परियारले कृषि तथा पशुपंक्षी र मन्त्री जगदीश खरेलले संचार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ। शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल उपस्थित हुनुहुन्थ्यो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले सिंहदरबार स्थित मन्त्रालयमा पदबहाली गर्नुभएको छ। पदबहालीपछि उहाँले जेएनजी आन्दोलनका क्रममा क्षति भएका भवन निर्माण गर्दा सकेसम्म स्वदेशी सामग्री नै प्रयोग गर्ने सम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गर्नुभयो। मन्त्री सिन्हाले उद्योग व्यवसायलाई सहजीकरण नगरिकन देशमा आर्थिक उन्नति गर्न नसकिने भन्दै यो कदमले केही हदसम्म उद्यम विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पदभार ग्रहणपछि विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित 4 सल्लाहकार समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गर्नुभयो। यसै गरी नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री डाक्टर मदन प्रसाद परियारले सिंहदरबार स्थित मन्त्रालयमा पदभार ग्रहणपछि संचारकर्मीसँग कुराकानी गर्दै निर्वाचनलाई प्राथमिकतामा राखेर कृषि क्षेत्रमा केही फरक काम गर्ने प्रतिबद्धता जनाउनुभयो। नवनियुक्त संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सिंहदरबार स्थित मन्त्रालयमा आज पदभार ग्रहणपछि आयोजित पत्रकार सम्मेलनमा समय सीमाभित्रै निर्वाचन र भ्रष्टाचार नियन्त्रणका लागि जनताले महसुस गर्ने गरी काम गर्ने बताउनु भएको छ।
जुन रूपमा कार्य सम्पादन गर्नुपर्ने म्यान्डेटहरू नेपाली जनताबाट, जेएनजीबाट र तपाईँहरूबाट लिएको छ, धेरै ठूला म्यान्डेटहरू छैन, सरल छन् तर बहुत जटिल पनि छन्, चुनौतीपूर्ण पनि छन् र यो सरकार एक्लैले गर्न सक्ने अवस्था छैन। र जेएनजीको आन्दोलनको महत्वपूर्ण माग भनेको के थियो भनेदेखि भ्रष्टाचार नियन्त्रण हुनुपर्छ, सुशासन कायम हुनुपर्छ, मन परितन्त्र हट्नुपर्छ र हामीले सुशासन कायम गर्ने सन्दर्भमा, भ्रष्टाचार निवारण गर्ने सन्दर्भमा महत्वपूर्ण कदम चाल्नुपर्नेछ। जसरी पनि फागुन 21 चुनाव गर्नु छ, त्यसलाई सम्भव बनाउनुपर्छ। दोस्रो कुरा, भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने कुरामा देखिने गरेर र जनताले महसुस हुने गरेर यो 6 महिनाभित्रमा केही फाउन्डेसनहरू हामीले स्टाब्लिस गर्नुपर्नेछ।
यस्तै नवनियुक्त मन्त्री खरेलले दुई महिनाभित्र काठमाडौँका महत्वपूर्ण सार्वजनिक स्थलहरूमा र पाँच महिनाभित्र प्रदेशका प्रमुख सार्वजनिक स्थलहरूमा निशुल्क इन्टरनेट सुविधा विस्तार गरिने निर्णय गर्नुभएको छ। पत्रकार सम्मेलनमा मन्त्री खरेलले कर्मचारीहरूलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण बनाउँदै सहकार्य र समन्वयमा महत्वपूर्ण काम गर्न सकिने विश्वास व्यक्त गर्नुभयो। सो अवसरमा मन्त्रालयका सचिव राधिका कार्यालयले मन्त्रालयको कार्यक्षेत्र र मातहतका विभागहरूको बारेमा जानकारी गराउनु भएको थियो। पटक पटक ढुङ्गा खसेर अवरूद्ध बनेको नारायणगढ़ मुगलिङ सड़क खण्ड दुईतर्फी रूपमा सञ्चालनमा आएको छ। सड़क डिभिजन कार्यालय भरतपुरका अनुसार तुइन खोला नजिकको पहिरो पन्छाएर साँझ 5:30 बजेबाट दुईतर्फी रूपमा सड़क सञ्चालनमा ल्याइएको हो। यसअघि एकतर्फी रूपमा मात्र सड़क सञ्चालन गरिँदै आएको थियो। सड़क सुचारू भएसँगै सवारी साधनहरू आफ्नो गन्तव्यतिर लागेका छन्। बड़ा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो कलश र गणेश स्थापना सहित घटस्थापना गरिएको छ। आज बिहानै नजिकको नदी वा चोखोस्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसैमाथि जौं रोप्ने गरिन्छ। आज रोपिएको जमरा दुर्गालाई चढ़ाएर विजया दशमीको दिन टीका प्रसाद सहित समृद्धिको प्रतीक पहिलो जमरा लगाउने गरिन्छ। नवरात्रको पहिलो दिन आज विधिपूर्वक घटस्थापना गरेपछि नवदुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीलाई आह्वान गरी पूजा आराधना गरिन्छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म 15 दिन बड़ा दशैं धूमधामका साथ मनाउने गरिन्छ। स्थापनाका दिन आज हनुमानढोका दरबारमा रहेको दशैं घरमा वैदिक विधिपूर्वक जमरा राखिएको छ। नवरात्रको पहिलो दिन घटस्थापना पर्वका अवसरमा गोर्खा दरबारको दशैं घरमा विधिपूर्वक जमरा राखिएको छ। मूल दरबार स्थित दशैं घर, कालिका मन्दिर, गोरखनाथ मन्दिर र उपल्लो दरबारमा बिहान 9:13 शुभ सायतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूल पुजारी शारदा प्रसाद भट्टराईले जानकारी दिनुभयो। घटस्थापनाका दिन गोर्खाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दू धर्मावलम्बीले घर घरमा जमरा राख्छन् भन्ने मान्यता रहँदै आएको छ। आज घटस्थापनासँगै काठमाडौँ उपत्यका लगायत देशभरका शक्तिपीठमा बिहानैदेखि पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ। यात्रुवाहक सार्वजनिक सवारी साधनमा आजदेखि रूट परमिट अनुमति खुल्ला गरिएको छ। देशभरका सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढंगले सञ्चालन गर्नका लागि आजदेखि देशभर रूट परमिट खुल्ला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वारले जानकारी दिनुभयो। रूट परमिट खुल्ला गरेसँगै अब रूट नलिखन सार्वजनिक यातायात गन्तव्य स्थलसम्म जान पाउनेछन्। कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका सार्वजनिक सवारी साधनलाई भने सो बन्देज कायमै राखिनेछ। रूट परमिट खुल्ला आगामी असोज 22 गतेसम्म कायम रहने अध्यक्ष स्वारले बताउनुभयो। सर्वोच्च अदालतमा दशैं विदामा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनवाई गर्न बिहान 11 बजेदेखि अपरान्ह 3 बजेसम्म अदालत खुल्ला रहने भएको छ। दशैं अवधिमा घटस्थापना, विजयादशमी, कोजागत पूर्णिमा र शनिबारको दिन बाहेक अन्य दिनहरूमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनवाई हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ। दशैं शुरू भएपछि बाँकी र बर्दियाका मूर्तिकारलाई यति बेला मूर्ति निर्माण गर्न भ्याइ नभ्याइ छ। दशैं तिहार लगायतका चाडपर्वमा दुर्गा मूर्ति बढ़ी बिक्री हुने गर्दछ। मूर्ति निर्माण गर्नका लागि मूर्तिकारलाई लगभग 3.5 महिना लाग्ने गर्छ भने मूर्तिबाट उनीहरूले मनज्ञ आमदानी समेत गर्ने गरेका छन्। बाँकीबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
मूर्तिकारहरूलाई मूर्ति बनाउन लगभग 3.5 महिना लाग्ने गर्छ। माटो, पराल, बाँस, तार लगायतका सामग्रीबाट मूर्ति तयार गर्ने गरिन्छ। परालमा मूर्तिको ढाँचा बनाएर माटो लेपन गरिएको मूर्ति स्थापनाका लागि तयार हुन्छ। मूर्तिकारलाई सजावटको सामग्री स्थानीय बजारमा नपाइने हुँदा समस्या पर्ने गरेको स्थानीय मूर्तिकार मुरली गोडियाको भनाइ छ।
सामान सजावटको हाम्रो स्थानीय बजारमा उपलब्ध हुनुपर्ने, यो भएदेखि म जस्तो कलाकार र मेरो चरणमा उत्पादन भएका अन्य शिष्यहरूलाई पनि सहयोग हुनेथ्यो।
नयाँ पुस्ताहरूलाई धार्मिक ज्ञान दिँदै सनातन धर्म संस्कृति जोगिने मान्यता रहेको मधुबन आमा समूहकी सचिव माया शर्मा बताउनुहुन्छ।
हामीले यो मूर्ति लान लागेको मधुबन अहिले 3 वर्ष भयो हामीले मूर्ति लान लागेको।
पछिल्लो समय बर्दियाका चोक चोकमा मूर्ति राख्ने र बनाउने क्रम बढेको छ। बर्दिया जिल्लामा जिल्लामा 15 भन्दा बढी मूर्तिकारहरूले मूर्ति कुद्ने काम गरेका छन्। यस वर्ष जिल्लामा 260 भन्दा बढी मूर्ति सेट तयार भएको छ। मूर्तिको प्रति सेट मूल्य 1500 देखि 5000 सम्म तोकिएको छ। यस वर्ष बर्दिया जिल्लामा करिब 12 लाख बराबरको मूर्ति बिक्री भएको छ। विशेष गरेर बाँके, बर्दिया, कैलाली लगायत भारतका विभिन्न ठाउँहरूमा मूर्ति निर्यात हुने गरेको मुरली गोडिया बताउनुहुन्छ।
विभिन्न चेलाहरूको पनि मसँग काम सिकेर ठाउँमा बनाउँदै रहेछन्। त्यो गरेको लगभगमा 260 सेट जति यस वर्षमा मूर्ति बनेको छ।
बडा दशैंको बेला मूर्तिकारहरूलाई देवीको प्रतिमा बनाउन भ्याइ नभ्याइ हुन्छ। यसबाट उनीहरू मनज्ञ अर्थोपार्जन समेत गर्छन्। पछिल्लो समय भारतीय मूर्तिहरूको आयात निरुत्साह समेत भइरहेको छ। तर मूर्ति व्यवसायलाई रोजगारीको अवसर सृजना गर्ने माध्यम बनाउन राज्यले पनि विशेष ध्यान दिन आवश्यक छ।
बर्दियाको बबई नदीमा पौडी खेल्ने क्रममा दुई बालिका डुबेर बेपत्ता भएका छन्। आज दिउँसो गुलरिया नगरपालिका वडा नम्बर 2 संगम बस्ती स्थित बबई नदीमा पौडी खेल्ने क्रममा सोही ठाउँका 12 वर्षीय निशानी थापा र दुर्गा शाही डुबेर बेपत्ता भएका। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक देवेन्द्र मल्लले जानकारी दिनुभयो। स्थानीय नेपाल प्रहरी र सशस्त्र प्रहरी मिलेर बालिकाहरूको खोजी गरिरहेको प्रहरी नायब उपरीक्षक मल्लले बताउनुभयो। दाङको लुम्बिनी प्रदेशकै निजी क्षेत्रको लगानीमा अत्याधुनिक अस्पताल संजीवनी शिक्षण अस्पतालले आजदेखि औपचारिक सेवा शुरू गरेको छ। नेपालगंजमा संजीवनी कलेज अफ मेडिकल साइन्स चलाइरहेका खुमा प्रसाद अर्यालको एकल लगानीमा स्थापना भएको हो। हालसम्म करिब 4 अर्ब रूपियाँ लगानी भएको अस्पतालले जनाएको छ। दाङ लगायत साविक राप्ती अञ्चलका पहाड़ी जिल्लामा 50 बेड भन्दा बढ़ी क्षमताको अस्पताल नभएकाले गोराहीमा स्थापना गरिएको अर्यालले बताउनुभयो। सरकारले सामाजिक सुरक्षा परिचय पत्र नवीकरणका लागि समय अवधि बढ़ाएको छ। यसअघि सामाजिक सुरक्षा परिचय पत्र भदौ मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने व्यवस्था रहेकोमा त्यसलाई संशोधन गरी समयावधि बढ़ाएर असोज मसान्तसम्म कायम गरिएको छ। सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 मार्फत सरकारले यस्तो व्यवस्था ल्याएको हो। संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ। जेएनजी आन्दोलनका क्रममा कैलालीका 13 वटा स्थानीय तहमध्ये 4 वटा स्थानीय तहमा बढ़ी क्षति पुगेको छ। बढ़ी क्षति पुगेका कैलाली स्थानीय तहबाट सेवा सुचारू गर्न समस्या भइरहेको छ। कैलालीको टीकापुरबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
आन्दोलनका क्रममा तोडफोड़ र आगजनीबाट बढ़ी क्षति पुगेका ती स्थानीय तहहरूले अझै सेवा सुचारू गर्न सकेका छैनन्। कैलालीको गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत शिवराज भाट:
कोठाहरू जम्मै जलेर नष्ट छन्। अनि घरभरि पुरै कालै कालो छ, धुवै धुवाले 5 कोठा त जलेर पूर्ण रूपमै नष्ट भइसकेका छन्। माथि सरिए देखिन्छ, जम्मै सिमेन्टै जलेर खतम छ। 4 दिन जति हामीलाई फोहोरै उठाउन मात्रै लाग्यो। सेवा त अहिले शुरू भएको छैन, सरसफाइमै छौँ हामी। बत्ती छैन, केही पनि छैन। अब फर्निचरहरू केही केही त फर्किया छ होइन, अब सहयोग पनि आउँदैछ। 3-4 दिनमा पूर्ण रूपमा नभए पनि केही सेवाहरू शुरू हुन्छ।
गोदावरी नगरपालिका जस्तै जिल्लाको घोडाघोटी नगरपालिकालाई पनि सेवा पूर्ण रूपमा सुचारू गर्न कठिनाई भइरहेको छ। आगजनीका कारण पालिकाको मुख्य कार्यालयदेखि 12 वटै वडामा क्षति पुगेकाले अहिले सामान्य सिफारिश बाहेकका अन्य सेवाहरू सुचारू हुन सकेका छैनन्। घोडाघोटी नगरपालिकाका सूचना अधिकारी उमेश राज रेग्मी:
12 वटा नगरपालिका सबै सामान्य खालको सेवाहरू शुरू गरेका छन्। अब सिफारिस सञ्चालन
गौरीगंगा नगरपालिकामा पनि सबै वडा कार्यालयदेखि पालिकाको मुख्य कार्यालयमा तोडफोड़ र आगजनी भएको छ। त्यसकारण कार्यालयबाट पूर्ण रूपमा सेवा प्रदान गर्न अझै समय लाग्ने, अहिले कार्यालय सरसफाई र आवश्यक सामानहरूको जोहो गरी सामान्य सेवा प्रवाह भइरहेको बताउनुहुन्छ गौरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी:
क्षति भएको हो, वडा कार्यालय पनि क्षति भएको छ होइन। सरसफाई गरेर जुनतिर प्राविधिक सहयोगलाई अपिल गरियो, त्यो अपिलको आधारमा अहिले नै अब कम्प्युटर, ल्यापटपहरू, प्रिन्टरहरू, सोफाहरू, दराजहरू, टेबलहरू सहयोग भएर हामीले वडा सञ्चालन भएको अवस्था छ। नगरपालिका पनि सञ्चालन भएको छ।
कैलाली गाउँपालिकामा पनि सबै वडा कार्यालय र पालिकाको मुख्य कार्यालयमा क्षति भएको छ। मुख्य कार्यालय भन्दा वडा कार्यालयमा बढ़ी क्षति भएकाले अहिले वडाका सामान्य कामहरू पनि पालिकाको केन्द्रबाटै सञ्चालन गरिरहेको बताउनुहुन्छ कैलाली गाउँपालिकाका सूचना योजना अधिकारी एगम कलेल।
पालिकामा चाहिँ अलि नोक्सानी कम भएको देखिएको छ। 9 वडा मध्ये 7 वडा वडाहरू पूर्ण रूपमा जलेर ध्वस्त भएको छ। 2 वडाहरू 2 नम्बर र 1 नम्बर आंशिक रूपमा ध्वस्त भएको भन्दाखेरि पालिकाको पनि उपकरण कम्प्युटर लगायतका सामानहरू ध्वस्त भएको छ। र अहिले हामी सर्वदलीय बैठक बसेर कार्यपालिका बैठक बसेर वडामा अलिकति पुनर्निर्माणको काम गर्नुपर्ने भावनाले अहिले वडाको सेवा समेत पालिका सेवाले प्रदान गर्दै गरिएको छ।
आन्दोलनका क्रममा तोडफोड भएको टिकापुर नगरपालिकाले यसअघि नै सेवा सुचारू गरिसकेको छ भने अन्य स्थानीय तहमा तोडफोडबाट सामान्य क्षति भएको जिल्ला प्रशासन कार्यालय कैलालले जानकारी दिएको छ। तोडफोड र आगजनीबाट बढ़ी क्षति भएका स्थानीय तहबाट करिब 2 सातासम्म सेवाहरू सुचारू हुन नसक्दा सेवाग्राही भने मर्कामा परेका छन्। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौडा उपमहानगरपालिका 19 बस्तीपुर नजिकै आज 3 वटा सवारी साधन एक आपसमा ठोकिँदा 31 जना यात्रु घाइते भएका छन्। चितवनबाट वीरगंज तर्फ जाँदै गरेको यात्रुवाहक बसको टायर पड्किएर अनियन्त्रित भई हेटौडाबाट चितवनतर्फ आउँदै गरेको मालवाहक ट्रकसँग ठोकिएको र सो ट्रक अनियन्त्रित भई काठमाडौँबाट बारातर्फ जाँदै गरेको तेल बोक्ने खाली ट्याङ्करलाई ठक्कर दिई दुर्घटना हुँदा बस र ट्रकमा सवार गरी 31 जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। सबै घाइतेको उद्धार गरी उपचारका लागि हेटौडा स्थित हेटौडा अस्पताल र सीएमसी चुरेहिल अस्पताल हेटौडामा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अरियालले जानकारी दिनुभयो। घाइते मध्ये 2 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यकामा यस वर्ष असोज अन्तिम सातातिर मात्रै मेलम्चीको पानी आउने भएको छ। वर्षाका कारण मेलम्चीमा पानीको वहाव बढ़ेकाले दशैं अगाडि मेलम्चीको पानी काठमाडौँमा ल्याउन नसकिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगन्नाथ दासले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। समुद्री आँधी रागासा फिलिपिन्सको उत्तरमा अवतरण गरेपछि चीनको सेनजेन शहरले करिब 4 लाख मानिसलाई अन्यत्र सार्ने तयारी थालेको छ। टाइफुनको अवतरणपछि मनिला र अन्य 29 प्रान्तमा विद्यालय तथा सरकारी कार्यालयहरू बन्द भएका छन्। देशभर 10,000 भन्दा बढ़ी मानिसलाई अन्यत्र सारिएको छ। टाइफुनका कारण हङकङ स्थित क्याथे पेसिफिकले 500 भन्दा बढ़ी उडानहरू रद्द गर्ने घोषणा गरेको। ताइवानको मौसम सेवाले देशको पूर्वी भागमा अत्यन्त मुसलधारे वर्षा हुने चेतावनी दिएको छ। करिब 320 किलोमिटर फैलिएको आँधीले अहिले नै टाढा भागसम्म असर गरिरहेको बताइएको छ। प्रशान्त चक्रवात बेल्टको अगाडि पर्ने फिलिपिन्समा वर्षैभर औसत 20 वटा आँधी बेहरी वा टाइफुन आउने गर्छन्। यसले लाखौंलाई गरीबी र विपद जोखिममा पारिरहेको छ। वैज्ञानिकहरूले भने विश्व तातो हुँदै जाँदा मानव सिर्जित जलवायु परिवर्तनका कारण आदि बिहेरी अझ शक्तिशाली बन्दै गएको चेतावनी दिएका छन्। बंगलादेश स्वास्थ्य सेवा महानिर्देशनालयले सार्वजनिक गरेको रिपोर्ट अनुसार हिजो डेंगू संक्रमणका कारण एकै दिन 12 जनाको मृत्यु भएको छ। हालसम्म डेंगूबाट मृत्यु हुनेको कुल संख्या 179 पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
बिरगंज नाका हुँदै चालू आर्थिक वर्षको 2 महिनामा 1,46,64 करोड़ मूल्य बराबरका वस्तु तथा सामान नेपाल भित्रिएका छन्। गत आर्थिक वर्षको 2 महिनाको तुलनामा चालू आर्थिक वर्षमा यो नाका हुँदै 20% भन्दा बढ़ी सामान भित्रिएका छन्। गत आर्थिक वर्षको 2 महिनाको अवधिमा भने 1,22,32 करोड़ मूल्य पर्ने वस्तु तथा सामान नेपाल भित्रिएको थियो। बिरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णु प्रसाद ग्याउलीले गत आर्थिक वर्षको 2 महिनाको तुलनामा चालू आर्थिक वर्षमा आयात र निर्यात दुवैमा वृद्धि भएको जानकारी दिनुभयो। गत आर्थिक वर्षको 2 महिनाको तुलनामा चालू आर्थिक वर्षमा 24,32 करोड़ रुपियाँ बढ़ीका सामानहरू नेपाल भित्रिएका छन्। गत आर्थिक वर्षको 2 महिनामा 6,05 करोड़ मूल्य बराबरका सामान विदेशी मुलुक निर्यात भएका थिए। चालू आर्थिक वर्षको 2 महिनामा उक्त नाका हुँदै 17,03 करोड़ मूल्य बराबरका सामान निर्यात भएका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 1 वर्षको अवधिमा विभिन्न भ्रष्टाचार जन्य कसुरमा 135 वटा र सम्पत्ति शुद्धिकरण कसुरमा 2 वटा गरी 137 वटा मुद्दा विशेष अदालतमा दायर गरेको छ। भ्रष्टाचार जन्य कसुरमा दायर भएका मुद्दा मध्ये सबैभन्दा बढी अर्थात 37 मुद्दा घुससँग सम्बन्धित छन्। त्यसपछि क्रमशः गैर कानूनी लाभ हानि सम्बन्धी 35, झुटा नक्कली शैक्षिक प्रमाण पत्र सम्बन्धी 27, सार्वजनिक सम्पत्ति हानि नोक्सानी सम्बन्धी 24, गैर कानूनी सम्पत्ति आर्जन सम्बन्धी 8 र विविध विषयका 4 मुद्दा दायर भएका छन्। मुद्दा दायर गर्दा कुल 753 प्रतिवादीहरू मध्ये राष्ट्र सेवक कर्मचारी 392, निर्वाचित जनप्रतिनिधिहरू 48, राजनीतिक नियुक्तिमा 18, विभिन्न उपभोक्ता तथा व्यवस्थापन समितिका पदाधिकारी लगायत संस्था र अन्य गरी 295 जना रहेका छन्। आयोगबाट विशेष अदालतमा दायर भएका मुद्दा मध्ये आर्थिक वर्ष 2081-82 विगत आर्थिक वर्षमा दायर भएका मुद्दा समेत जम्मा गरी 393 मुद्दाको फैसला भएको छ। फैसला भएका मुद्दा मध्ये 87 मुद्दामा पूर्ण र 120 मुद्दामा आंशिक गरी 52.67% मुद्दामा कसुर कायम भएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ। चालू आर्थिक वर्ष 2082-83 पहिलो 2 महिनामा नेपालगंज नाकाबाट उल्लेख्य परिणाममा जडीबुटी निर्यात भएको छ। भन्सार कार्यालयका अनुसार साउन र भदौ महिनामा मात्रै 3,30,000 किलो जडीबुटी निर्यात भएको छ। चालू आर्थिक वर्षमा करिब 8 करोड़ रुपियाँ बराबरको जडीबुटी निर्यात भएको कार्यालयका भन्सार अधिकृत जनार्दन पौडेलले जानकारी दिनुभयो। गत आर्थिक वर्ष 2081-82 दुई महिनाको अवधिमा भने 5 करोड़ रुपियाँ बराबरका 2,96,000 किलो जडीबुटी निर्यात भएको थियो। सामुदायिक वन उपभोक्ता महासंघ नेपालले जेएनजी प्रदर्शनका क्रममा क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणमा स्वदेशी काठलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरेको छ। यही असोज 4 र 5 गते भएको बैठकका निर्णय सार्वजनिक गर्दै महासंघले पुनर्निर्माणमा आवश्यक पर्ने गुणस्तरीय काठ सामुदायिक वनका माध्यमबाट उत्पादन र आपूर्ति गर्न विद्यमान कानूनी झमेला हटाउन समेत माग गरेको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
भिसा पाएसँगै वेस्ट इण्डिज विरूद्ध 3 T20 श्रृंखला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार संयुक्त अरब एमिरेसन युए प्रस्थान गरेको छ। नेपालको पछिल्लो राजनीतिक अवस्थाका कारण युएले नेपालीहरूलाई पर्यटन भिसा र कामदार भिसा दुवैमा रोक लगाउँदा नेपालको युए यात्रा रोकिएको थियो। अन्तत आइतबार भिसा आएसँगै टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो। यसअघि नेपाली टोलीको हवाई उडान शुक्रबार बिहान 9 बजेको लागि तय भएको थियो। नेपालले दुई पटकको विश्वकप विजेता वेस्ट इण्डिज विरूद्ध सेप्टेम्बर 27, 29 र 30 शारदाह क्रिकेट स्टेडियममा 3 खेल खेल्नेछ। नेपालले टेस्ट मान्यता राष्ट्रसँग कुनै पनि अन्तर्राष्ट्रिय श्रृंखला खेल्न लागेको यो नै पहिलो पटक हो। यो ऐतिहासिक श्रृंखलालाई टोलीले आईसीसी T20 विश्वकप एसिया इस्ट एसिया पेसिफिक छनौटको तयारीका रूपमा लिएको छ। वेस्ट इण्डिज श्रृंखलापछि नेपाली टोली विश्वकप छनौटका लागि ओमन प्रस्थान गर्नेछ। ओमनमा नेपालले अक्टोबर 8 कुवेत र 10 जापानसँग खेल्ने तालिका छ। ओमनमा नेपालका लागि लगातार 2 तथा समग्रमा 3 पटक T20 विश्वकपमा छनौट हुने अवसर छ। क्यानका अनुसार मुख्य प्रशिक्षक स्टोल शुक्रबार नै दुबई पुगिसकेका छन्। तिलुतोमा क्रिकेट लिग TCLको अक्सन सोमबार सम्पन्न भएको छ। फ्रेन्चाइज आधिकारिक T20 क्रिकेट लिगमा कुल 6 टोलीले प्रतिस्पर्धा गर्नेछन्। अक्सन मार्फत प्रत्येक टोलीले समान 14 गरी 84 खेलाड़ीलाई अनुमोदन गरेको आयोजक तिलुतोमा क्रिकेट विकास समितिले जनाएको छ। प्रत्येक टोलीका कप्तान र मार्की खेलाड़ीले 10,000 रूपियाँ प्राप्त गरेका छन् भने बाँकी खेलाड़ीले 5,000 रूपियाँ पाए। प्रतियोगिता 19 असोजदेखि स्ट्राटेक ओभल क्रिकेट ग्राउण्डमा शुरू हुनेछ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा कोशी र बागमती प्रदेशको पहाड़ी भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 31.3 डिग्री सेल्सियस, न्यूनतम 18.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 29.3 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा 3.9 मिलिमिटर। पोखराको अधिकतम 32 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 33.7 डिग्री सेल्सियस, न्यूनतम 22.1 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर। दिपालको अधिकतम 33.6 डिग्री सेल्सियस, न्यूनतम 24.2 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नवनियुक्त चार मन्त्रीद्वारा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ, चारै मन्त्रीद्वारा पदभार ग्रहण। दुई महिनाभित्र काठमाडौँ र पाँच महिनाभित्र उपत्यका बाहिरका प्रमुख दश शहरका सार्वजनिक स्थलमा निशुल्क इन्टरनेट सुविधा विस्तार गर्ने नवनियुक्त संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको निर्णय। बड़ा दशैंको पहिलो दिन घर घरमा घटस्थापना। पटक पटक ढुङ्गा खसेर अवरूद्ध बनेको नारायणगढ़ मुगलिङ सड़क खण्ड दुईतर्फी सञ्चालनमा। र समुद्री आधी रागासा फिलिपिन्समा पुगेपछि चीनमा 4,00,000 मानिसलाई अन्यत्र सार्ने तयारी। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।